بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ قرآن مجید کے سورہ یونس کی 47ویں، 48ویں اور 49ویں آیتوں کی تلاوت کا شرے پراپت کر رہے ہیں قاری قاسم رضیعی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولكل أمة رسول، فإذا جاء بينهم بالقسط وهم لا يظلمون، ويقولون متى هذا الوعد إن كنتم صادقين، قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء لكل أمة أجل، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر سمودائے کے لیے ایک رسول ہے، تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے और उन पर जुल्म नहीं किया जाता। और कहते हैं, यदि तुम सच्चे हो तो ये धमकी कब पूरी होगी? कह दो, मुझे न तो अपने बुरे का अधिकार है न भले का, बस जो अल्लाह चाहे वही होता है। हर जाति के लिए एक नियत समय है, जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आप सभी का स्वागत है। आज रविवार है, फरवरी की 28, रजब की 16 और इस्वंद माह की 10 तारीख। कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। पहले हम समाचार पेश करेंगे, विश्व समाचारों के बाद अनमोल बातें नामक कार्यक्रम आप सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा होगी। राजनीतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम पेश किया जाएगा, कुरान ईश्वरीय चमत्कार, और हमारी सभा का अंतिम कार्यक्रम होगा आजकल। तो श्रोताओं, ये थी कार्यक्रमों की रूपरेखा। आप कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये रेडियो तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा है कि ईरान ने आर्थिक प्रतिबंधों और आर्थिक अशांति के प्रयासों को पूरी तरह से नाकाम बना दिया है। ईरान ने कहा है कि परमाणु समझौते में अमेरिका की वापसी का रास्ता उसके द्वारा इस समझौते की प्रतिबद्धताओं को लागू करना है। ईरान की राजी दवा निर्माण कंपनी की ओर से कोरोना वायरस के टीके का क्लिनिकल ट्रायल शुरू हो गया है। पाकिस्तान ने भारत के साथ अपने संबंधों में मौजूद संकट को दूर करने की तैयारी की घोषणा की है, जबकि संघर्ष विराम की रक्षा के दोनों देशों के संयुक्त बयान का ईरान ने स्वागत किया है। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रूहानी ने गैर पेट्रोलियम पदार्थों के निर्यात में विस्तार पर बल दिया है। डॉक्टर हसन रूहानी ने कहा है कि पेट्रोलियम मुक्त अर्थव्यवस्था को बढ़ावा देने के लिए गैर पेट्रोलियम पदार्थों के निर्यात को बढ़ावा दिया जाए। राष्ट्रपति रूहानी ने रविवार को एक बैठक में गैर पेट्रोलियम पदार्थों के निर्यात में विस्तार पर बल देते हुए कहा कि गैर पेट्रोलियम पदार्थों के निर्यात में विस्तार अमरीका के गैर कानूनी और अमानवीय प्रतिबंधों का मुकाबला करने के लिए प्रतिरोधक अर्थव्यवस्था का एक माध्यम है। हसन रूहानी ने उत्पादित वस्तुओं की गुणवत्ता में सुधार और इसी प्रकार से उत्पादकों की ओर से अपने वचनों के प्रति कटिबद्धता को गैर पेट्रोलियम पदार्थों के निर्यात में विस्तार के लिए बहुत ही प्रभावी बताया। उन्होंने कहा कि वर्तमान परिस्थितियों के कारण गैर पेट्रोलियम पदार्थों के तेज निर्यात को सरकार के एजेंडे में शामिल करना बहुत जरूरी है।
संयुक्त राष्ट्र संघ में ईरान के स्थायी प्रतिनिधि ने अमेरिका की मौजूदा सरकार को सुरक्षा परिषद के प्रस्ताव 2231 का उल्लंघन करता बताते हुए कहा कि परमाणु समझौते में अमेरिका की वापसी का आसान रास्ता इस समझौते के प्रतिबद्धताओं का लागू होना है। मजीद तख्तर अवांची ने अल जजीरा टीवी चैनल से इंटरव्यू में इस बात पर बल देते हुए कि अमरीका अब परमाणु समझौते में नहीं है कहा कि बाइडेन सरकार ने कई मौकों पर यह कहा है कि अमेरिका परमाणु समझौते में लौटेगा। लेकिन अभी तक परमाणु समझौते के संबंध में अमरीका की नीति में कोई बदलाव नजर नहीं आया।
ईरान की राजी दवा निर्माण कंपनी की ओर से कोरोना वायरस के टीके का क्लिनिकल ट्रायल शुरू हो गया है। ईरान प्रेस के अनुसार राजी कोपवार्स नामी यह टीका पहला इंजेक्टिव नेजल टीका है, यानी यह नाक के जरिए इंजेक्ट होगा। ये टीका क्षमा कीजिएगा, रविवार को इस टीके का दो लोगों पर क्लिनिकल ट्रायल हुआ। राजी वैक्सीन एंड सीरम रिसर्च इंस्टीट्यूट के अधिकारी ने बताया है कि पहले चरण के क्लिनिकल ट्रायल के लिए 133 लोग तैयार हुए हैं। उन्होंने बताया कि अध्ययन प्रक्रिया में पहले गुट में 13 लोगों को और बाकी को 30-30 के गुट में बांटा जाएगा।
पाकिस्तान ने भारत के साथ अपने मतभेदों को समाप्त करने की तत्परता की घोषणा की है। पाकिस्तान के विदेश मंत्री ने रविवार को कहा कि इस्लामाबाद सभी मतभेदों को दूर करने के लिए भारत सरकार के साथ वार्ता को तैयार है। शाह महमूद कुरैशी ने कहा कि पाकिस्तान चाहता है कि वो कश्मीर सहित सभी विवादित मामलों का समाधान राष्ट्रसंघ की सुरक्षा परिषद के प्रस्तावों के अनुसार किया जाए। उन्होंने कहा कि इस्लामाबाद हमला नहीं करना चाहता, लेकिन अगर बालाकोट हमले को दोहराया गया तो फिर पाकिस्तान इसका उचित ढंग से उत्तर देगा। इस बीच ईरान के विदेश मंत्रालय के प्रवक्ता ने संघर्ष विराम की रक्षा के बारे में भारत और पाकिस्तान के संयुक्त बयान का स्वागत करते हुए इसे दक्षिणी एशिया में अधिक स्थिरता एवं शांति के मार्ग में महत्वपूर्ण कदम बताया है। सईद खतीबजादे ने रविवार को आशा व्यक्त की कि दोनों देश क्षेत्र में शांति व स्थिरता के लिए अधिक प्रयास करें।
यमन के मारिब प्रांत में हमलावर सऊदी गठबंधन फोर्स के कई कमांडर मारे गए हैं। यमनी मीडिया ने बताया है कि इस्तीफा दे चुकी है वह स्वयं भू मंसूर हादी की सरकार के 3 कमांडर इस ऑपरेशन में मारे गए। जानकार सूत्रों ने शनिवार को भी मारिब में मंसूर हादी की कठपुतली सरकार के कमांडर के मारे जाने की सूचना दी थी। मारिब मोर्चे पर सऊदी गठबंधन के किराए के कमांडर ऐसी हालत में ढेर हो रहे हैं कि जब यमनी सेना और स्वयंसेवी बल की प्रगति लगातार जारी है।
अमरीकी प्रतिनिधि सभा की इंटेलिजेंस समिति के प्रमुख ने कहा है कि किसी भी राष्ट्रपति को सऊदी अरब के युवराज से भेंट नहीं करनी चाहिए। एडम शिफ ने सऊदी सरकार के आलोचक जमाल खाशुकजी की हत्या के बारे में अमरीकी इंटेलिजेंस एजेंसियों की ओर से पेश की गई रिपोर्ट का स्वागत करते हुए कहा कि देश के किसी भी राष्ट्रपति को सऊदी अरब के युवराज बिन सलमान से मुलाकात नहीं करनी चाहिए। याहू न्यूज को दिए गए इंटरव्यू में उन्होंने कहा कि सऊदी युवराज के हाथ खाशुकजी के खून से रंगे हुए हैं। एडम शिफ का कहना था कि न केवल बिन सलमान की बल्कि उन लोगों की भी पहचान की जानी चाहिए जिन्होंने अमेरिका में रहने वाले एक पत्रकार की हत्या करके उसके टुकड़े टुकड़े कर दिए। उन्होंने आगे कहा कि मैं चाहता हूं कि अमेरिकी सरकार आगे बढ़े और राष्ट्रपति को युवराज से भेंट वार्ता नहीं करनी चाहिए।
अमरीकी राष्ट्रपति जो बाइडेन शनिवार को सऊदी अरब के बारे में नीति का ऐलान करने जा रहे हैं। बाइडेन ने शनिवार की रात इस सवाल पर कि क्या वे पत्रकार जमाल खाशुकजी हत्या में संलिप्तता पर सऊदी युवराज को सजा देंगे कहा, हम क्या करेंगे इस बारे में सोमवार को ऐलान किया जाएगा। उन्होंने इस बारे में और ब्यौरा नहीं दिया। उल्लेखनीय है कि अमरीका के राष्ट्रीय इंटेलिजेंस निदेशालय ने शुक्रवार की रात सऊदी पत्रकार जमाल खाशुकजी की हत्या के बारे में एक रिपोर्ट प्रकाशित की थी। इस रिपोर्ट में कहा गया था कि हमारा निष्कर्ष है कि सऊदी युवराज ने तुर्की में इस्तांबुल शहर में खाशुकजी की गिरफ्तारी या हत्या के ऑपरेशन को मंजूरी दी थी। इस रिपोर्ट के सामने आने के बाद अमरीका ने सऊदी अरब के 76 लोगों पर तो पाबंदी लगाई, लेकिन बिन सलमान के खिलाफ कुछ भी नहीं किया, जिसकी बहुत कड़ी आलोचना की जा रही है।
एक इसराइली समाचार पत्र ने ज़ायनी युद्ध मंत्री और जॉर्डन नरेश के बीच गोपनीय मुलाकात की सूचना दी है। यदियूद आरानुत ने अपनी रिपोर्ट में लिखा है कि अब्दुल्ला द्वितीय ने शुक्रवार को बेनीगेट से गोपनीय मुलाकात की। इस बात के आम हो जाने के बाद इसराइल के युद्ध मंत्री ने दावा किया है कि वे जॉर्डन नरेश के साथ लगातार संपर्क में हैं। कहा जा रहा है कि दोनों नेताओं की भेंटवार्ता का एक लक्ष्य 2 साल में कनेसेट का 4th चुनाव है। ये वो चुनाव है जिसके दौरान बेनी गेट्स अपना मूल्यांकन करना चाहते हैं। पिछले 2 वर्षों के दौरान इसराइल में ये 4th चुनाव है जो 23 मार्च 2021 को आयोजित होने वाला है। इसराइल के युद्ध मंत्री और जॉर्डन नरेश के बीच गोपनीय मुलाकात ऐसी स्थिति में हुई है कि जब वर्तमान समय में अवैध ज़ायनी शासन को कई प्रकार की समस्याओं का सामना है और वहां भ्रष्टाचार के खिलाफ जनविरोध प्रतिदिन बढ़ता जा रहा है।
स्विट्जरलैंड में अमरीकी कंपनी का कोरोना वायरस का टीका लगाने से 16 लोगों की मौत हो गई है। स्पुतनिक न्यूज के अनुसार स्विट्जरलैंड में दवा के बाजार की निगरानी करने वाले विभाग के अनुसार अमरीकी कंपनी फाइजर और मॉडर्ना की भागीदारी से बने टीके लगाने से स्विट्जरलैंड में 16 लोगों की मौत हो गई। स्विटकॉम ने कोरोना के टीके को साइड इफेक्ट के 364 केसों की समीक्षा की, जिसमें 199 फाइजर के और 154 मॉडर्ना के टीके थे। इसी के साथ समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
दोस्तों, प्रोग्राम अनमोल बातें लेकर मैं मोहम्मद अली कुम्मी आपकी सेवा में हाजिर हूं। आज के प्रोग्राम में भी हम गीबत अर्थात दूसरों की पीठ पीछे बुराई के बारे में चर्चा करेंगे। आशा है पसंद करेंगे। दोस्तों, जैसा कि हमने पिछले प्रोग्रामों में बताया कि गीबत अर्थात दूसरों की पीठ पीछे बुराई बहुत बड़ा पाप है और महान ईश्वर ने पवित्र कुरान में इससे बहुत सख्ती से मना किया है और कहा है कि जो गीबत करता है वो उस व्यक्ति की भांति है जो अपने मरे हुए भाई का मांस खाता है। आज के प्रोग्राम में हम आपको ये बताना चाहते हैं कि कुछ मौकों पर गीबत करना जायज व वैध है और वो पाप नहीं है। यही नहीं, कुछ मौकों पर गीबत करना न केवल जायज है बल्कि वाजिब व अनिवार्य है, और ये अनिवार्य वहां पर है जहां अगर गीबत नहीं की जाएगी तो बहुत बड़े नुकसान को नहीं रोका जा सकता। इस प्रकार के अवसर पर गीबत करना जरूरी है, जैसे जब अत्याचार से बचाव करना और पीड़ित का हक लेना हो। मिसाल के तौर पर अगर किसी व्यक्ति पर अत्याचार हुआ है और अगर वो अत्याचार से मुक्ति पाना और अपना हक लेना चाहता है तो उसे सच्चाई बयान करना जरूरी है, यद्यपि उसका ये कार्य अत्याचारी के खिलाफ ही क्यों ना हो। अगर इस प्रकार के अवसरों पर गीबत करना वैध ना हो तो कोई मजलूम या पीड़ित जालिम के खिलाफ आवाज नहीं उठा सकता और उसका नतीजा ये होगा कि समाज में धीरे धीरे अत्याचार और अत्याचारी का बोलबाला हो जाएगा और मजलूम व पीड़ित के लिए घुटन का माहौल पैदा हो जाएगा। जबकि महान ईश्वर पवित्र कुरान में कहता है कि वो अत्याचारियों को पसंद नहीं करता और वो अत्याचारियों को कड़े दंड की चेतावनी देता है। दूसरा वो स्थान जहां गीबत करना सही है, मुसलमानों के खिलाफ साजिश रचने वालों की साजिशों का पर्दाफाश करना है। जब इस प्रकार के लोगों के षड्यंत्रों को फाश कर दिया जाएगा तो मुसलमान बहुत बड़े नुकसान और मुसीबत से बच जाएंगे। इस प्रकार के लोगों की गीबत करना न केवल जायज बल्कि वाजिब है, क्योंकि इस प्रकार के लोगों के षड्यंत्रों का पर्दाफाश करना खतरे से लोगों के सजग होने का कारण बनेगा। जिन मौकों पर गीबत करना सही है उनमें से एक परामर्श का मौका है, यानी जब आप किसी से किसी महत्वपूर्ण कार्य के बारे में मशविरा कर रहे हैं तो वहां पर सच्चाई बताना जरूरी है। मिसाल के तौर पर कोई कंपनी खोलना चाहता है, किसी को अपना भागीदार बनाना चाहता है, या कोई लड़का किसी लड़की से विवाह करना चाहता है, तो जो व्यक्ति मध्यस्थ की भूमिका निभा रहा है उसे चाहिए कि लड़के को पूरी और सही बात बताए। उसकी वजह यह है कि इस प्रकार के मौकों पर किसी इंसान का भविष्य उसकी बातों पर निर्भर होता है और अगर सच्चाई बयान न की जाए तो बहुत बड़े नुकसान का सामना करना पड़ेगा। जिन अवसरों पर गीबत करना सही है उनमें से एक गवाही देने का मौका है। जब इंसान गवाही दे रहा है तो उसे चाहिए कि सच्ची गवाही दे, क्योंकि उसकी सच्ची गवाही पर किसी की जानो माल का बचना और अधिकार की प्राप्ति निर्भर है। جن لوگوں کی غیبت کرنا صحیح ہے ان میں سے ایک یہ ہے کہ جو انسان کھلم کھلا گناہ یا پاپ کرتا ہے اس کی غیبت جائز ہے۔ یہاں اس بندو کا الیکھ ضروری ہے کہ اس پرکار کے ویکتی کی غیبت جائز ہے، پرنتو انہی کاریوں و پاپوں میں جنہیں وہ کھلم کھلا انجام دیتا ہے، اور اس کے جن پاپوں سے کوئی اوگت نہیں ہے ان کے سمبند میں کسی کو اس کی غیبت کرنے کا ادھیکار نہیں ہے۔ جن اوسروں پر غیبت صحیح ہے ان میں سے ایک یہ ہے کہ اگر کوئی لڑکا کسی ایسے انسان کے ساتھ اٹھتا بیٹھتا ہے جو صحیح نہیں ہے اور اس لڑکے کو پتہ نہیں ہے، تو اس لڑکے سے سچائی بیان کرنا ضروری ہے، ورنہ وہ بھی انیتکتا کی کھائی میں چلا جائے گا۔ جن اوسروں پر غیبت کرنا صحیح ان میں سے ایک یہ ہے کہ اگر کوئی ویکتی کسی پد پر آسین ہونا چاہتا ہے اور وہ اس پد کے لائق نہیں ہے، تو ایسے موقعوں پر لوگوں کو سچائی بیان کرنے کا حق ہے اور یہ غیبت نہیں ہے۔ بہرحال دوسروں کی پیٹھ پیچھے برائی کرنا یا غیبت وہ پاپ ہے جس نے سماج کو دوشت کر رکھا ہے، اور اگر لوگوں کو یہ پتہ چل جائے کہ امک ویکتی کسی کی غیبت نہیں کرتا ہے تو اس کے پرتی لوگوں کی نشٹھا اور آدر بھاؤ میں وردھی ہو جائے گی، اور اگر سماج کا کوئی ویکتی کسی کی غیبت نہ کرے تو سماج کے سمست لوگ ایک دوسرے سے ادھک نکٹ ہو جائیں گے اور ان میں ایک دوسرے کے پرتی ادھک پریم و نشٹھا اتپن ہو جائے گی۔ مہانیشور سے دعا ہے کہ ہم سب کو زبان کے وشیلے پاپ سے سرکشت رکھے۔ تو دوستو آج کے پروگرام کا سمے یہیں پر ختم ہوتا ہے، اجازت دیں۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहंदी का सलाम स्वीकार कीजिए। यमनी सेना और स्वयं सेवी बल के जवानों ने रियाज में हवाई अड्डे और सऊदी अरब के दूसरे शहरों में संवेदनशील ठिकानों पर मिसाइल और ड्रोन विमानों से हमला किया। ये हमले रियाज, जीजान और खमीस मशीद हवाई अड्डों की उड़ानों और वहाँ होने वाली गतिविधियों के बंद होने का कारण बने।
हुजूम वासع بالصواريخ البالستية والطائرات اليمنية۔
اوائد اتکت فلسطین میں فادی علیانی کے پرجن زانیوں دوارا اپنے گھر کو گراتے ہوئے اپنی نظروں سے دیکھ رہے تھے۔ اس مکان میں 17 لوگ رہتے تھے جو اس سمے بے گھر ہو چکے ہیں۔
الوضع طبيعي ان
شوتو۔ افغانستان میں ہنسک گھٹناؤں و کاریکرموں کا کرم یتھاوت جاری ہے۔ ایک افغان بوڑھا بلخ بلخ کر مارے گئے اپنے پریوار کے سدسیوں پر رو رہا ہے۔ یہ بوڑھا افغان غور پرانت میں مارے گئے پترکار بسم اللہ عادلی کا باپ ہے۔ بھارت کے پردھان منتری نے اس دیش کے مچھواروں کی پرشنسا کرتے ہوئے کہا ہے کہ مچھوارے دیش کے لیے مہتوپورن بھومیکا نبھا رہے ہیں۔ ساتھ ہی انہوں نے یہ بتانے کا پریاس کیا کہ موجودہ سرکار کسانوں کے لیے بہت کچھ کر رہی ہے۔ یہ تھے ہماری آج کی چرچا کے وشے۔ یمنی سینا اور سوئم سیوی بل کے جوانوں نے ریاض میں ہوائی اڈے اور سعودی عرب کے دوسرے شہروں میں سنویدنشیل ٹھکانوں پر میزائل اور ڈرون ویمانوں سے حملہ کیا۔ یہ حملے ریاض، جیزان اور خمیس مشیت ہوائی اڈوں کی اڑانوں اور وہاں ہونے والی گتیویدھیوں کے بند ہونے کا کارن بنے۔ عبداللہ یوسفی کی رپورٹ پیش کریں، ساتھ ہی محمد علی قومی۔
یمنی سینا اور سوئم سیوی بل کے جوانوں نے ریاض میں ہوائی اڈے اور سعودی عرب کے دوسرے شہروں میں سنویدنشیل ٹھکانوں پر میزائل اور ڈرون سے جوابی حملہ کیا۔ یہ حملے ریاض، جیزان اور خمیس مشیت ہوائی اڈوں کی اڑانوں اور وہاں ہونے والی گتیویدھیوں کے بند ہونے کا کارن بنے۔ ایک تصویر اس سمے کو دکھاتی جب ریاض کو میزائل سے لکش بنایا گیا تھا۔ سعودی عرب کا ایئر ڈیفنس سسٹم ان حملوں کا پتہ لگانے میں سکشم نہیں ہے۔ کچھ ساکھیوں کے مطابق ریاض پر ایک ہی ساتھ میزائل حملے کئی مورچوں سے کیے گئے۔
وتؤكد القوات المسلحه اليمنيه،
یمن کے سشست سینک بل دے کر کہتے ہیں کہ جب تک یدھ اور یمنی جنتا کا پریویشتن جاری رہے گا، میزائل حملے بھی جاری رہیں گے۔ یہ حملے وسترت پیمانے پر کیے جائیں گے۔ اسی طرح ہم سمویدن شیل شیتروں کے آس پاس رہنے والوں کو سچیت کرتے ہیں کہ وہ ان شیتروں سے چلے جائیں۔
کل منظومات الدفاعات الجویہ والاقمار الصناعیہ،
اتکرمن کاریوں کے پاس جو ہوائی اور زمینی سنسادھن ہیں وہ پربھاوہین ہیں۔ اس سمے ہمارے پاس مضبوط شکتیشالی اور پرتیرودھک ہتھیار ہیں جنہوں نے دشمن کی شمتا پر پرشن چنہ لگا دیا ہے اور سعودی عرب کے اندر لکشوں کو نشانہ بناتے ہیں۔ حملہور گٹھ بندھن نے بھی بل دے کر کہا کہ سعودی عرب کے اندر اس نے کچھ ڈرون ویمانوں کو اڑتے دیکھا اور دعویٰ کیا کہ ریاض کے اوپر ایک بیلسٹک میزائل اور سعودی عرب کے دکشن میں 5 ڈرون ویمانوں کو اڑتے دیکھا، پرنتو یمنی سینا نے سعودی ادھیکاریوں کے دعووں کی پشٹی نہیں کی۔ پرتیق دشا میں یہ حملے اتکرمنکاریوں کے پریویشتن کے جواب میں کیے جا رہے ہیں۔ دو طرح کے ہتھیاروں کا پریوگ پیٹریٹ میزائلوں کو چکما دینے کے لیے کیا جاتا ہے۔ ڈرون ویمان دشمنوں کے لیے چارہ بن کر اڑتے ہیں جبکہ بیلسٹک میزائل اپنے لکش کو بھیدتے ہیں۔ اس سمے یمنی سینا نے اتکرمنکاری کی راجدھانی پر حملہ کر کے اپنی شکتی کی ایک چھوٹی سی جھلک دکھا دی ہے۔ آنے والے دنوں میں حملے اور ویاپک پیمانے پر کیے جائیں گے۔ دشمن کو چاہیے کہ وہ یمنی سینا کے پروکتا کے حالیہ بیان پر دھیان دے۔ دشمنوں کی بھلائی حملوں کو روک دینے میں ہے۔ اگر وہ حملوں کو بند نہیں کریں گے تو چین سے نہیں رہ سکتے۔ ویاپک پیمانے پر ہونے والے حملے یمنی سینا کے میزائل اور ڈرون شمتا میں وردھی کے سوچک ہیں اور یمنی سینا کے پرکشپاس اور ڈرون امریکہ اور برٹن نرمت ہتھیاروں کو دھتا بتا کر اپنے لکشوں کو بھید سکے ہیں۔ اس کا سندیش یہ ہے کہ یمن کے سشست سینا کے پاس اس پرکار کے بہت سے پرتیرودھک ہتھیار موجود ہیں۔ صنعاء سے آئی آر آئی بی کے لیے عبداللہ یوسفی کی رپورٹ۔
اوید اتکت فلسطین میں فادی علیانی کے پریجن زانیوں دوارا اپنے گھر کو گراتے ہوئے اپنی نظروں سے دیکھ رہے تھے۔ اس مکان میں 17 لوگ رہتے تھے جو اس سمے بے گھر ہو چکے ہیں۔ اتکرمن کاریوں نے پچھلے ایک سال کے دوران بیت المقدس میں 129 مکانوں کو دھوست کر دیا۔ خالد سبرنا کی رپورٹ پیش کریں، ساتھ ہی سید میسم عباس۔
اوید ادھیکرت فلسطین میں فادی علیانی کے پریجن زائونیوں دوارا اپنے گھر کو گراتے ہوئے اپنی نظروں سے دیکھ رہے تھے۔ اس مکان میں 17 لوگ رہتے تھے جو اس سمے بے گھر ہو گئے۔ ادھیکرن کاریوں نے پچھلے ایک سال کے دوران بیت المقدس میں 129 مکانوں کو دھوست کر دیا۔ زائونی شاسن کی گپچر سیوا نے کئی بار مجھے دھمکی دی کیونکہ میں مسجد الاقصی میں کام کرتا ہوں۔ مجھ سے کہا تھا کہ اس وجہ سے تمہارا مکان دھوست کر دیں گے۔ اس کام کی وجہ کیول یہی تھی۔
صاحب البناء
جس کا مکان دھوست کر دیا گیا وہ مسجد الاقصی کی رکھوالی کرنے والوں کا پرمکھ تھا۔ زائونی شاسن کی گپتچر سیوا نے کئی بار اسے گرفتار کیا اور اس کے مکان کو دھوست کرنے اور اس کے پریجنوں کو بے گھر کرنے کی دھمکی دی تھی۔ شاید فلسطینیوں کے پرتیرودھ کے کارن زائونیوں نے یہ کام کیا۔ اس سمے زائونیوں نے اپنی دھمکی کو عملی اور اس مکان کو دھوست کر دیا۔ خالد سبرنا، آئی آر آئی بی، فلسطین۔
ایک افغان بوڑھا بلک بلک کر مارے گئے اپنے پریوار کے سدسیوں پر رو رہا ہے، وہ مدد مانگ رہا ہے۔ یہ بوڑھا افغان غور پرانت میں مارے گئے پترکار بسم اللہ عدلی کا پتا ہے۔ بہنام یزدانی کی رپورٹ پیش کریں، ساتھ ہی رویش زیدی۔
غریب خدا
جو افغان بوڑھا بلک بلک کر مارے گئے اپنے پریوار کے سدسیوں پر رو رہا ہے، وہ مدد مانگ رہا ہے۔ یہ بوڑھا افغان نور پرانت میں مارے گئے پترکار بسم اللہ عدلی کا باپ ہے۔ یہ پترکار گور ریڈیو کا ذمہ دار بھی تھا اور ابھی کچھ دن پہلے ہی اسی پرانت میں اس کی ہتیا کر دی گئی۔ اس ٹارگیٹ کلنگ کو میڈیا کرمیوں کی ہتیا کا نام دیا گیا ہے۔ اس پترکار کی ہتیا ہوئے لگ بھگ 2 مہینے کا سمے گزر رہا ہے اور اجیات ہتھیار بند اس کے گھر میں گھس کر اس کے پریوار کے 3 سدسیوں کی ہتیا اور 3 کو گھائل کر دیتے ہیں۔ افغان سرکار نے ابھی تک اس ہتیا کے بارے میں کچھ نہیں کہا ہے، کنتو راشٹر سنگھ نے کہا ہے کہ جب سے افغان سرکار اور طالبان کے بیچ شانتی وارتا آرمبھ ہوئی ہے، میڈیا کرمیوں کی ٹارگیٹ کلنگ میں وردھی ہوئی ہے اور وہ اس سے چنتت ہے۔ افغانستان میڈیا کرمیوں کے لیے خطرناک دیشوں میں سے ایک ہے۔ میڈیا کرمیوں کی جو شکایتیں موجود ہیں ان میں سے ادھکانش کے سمبندھ میں گمبھیرتا سے سنوائی و کاروائی کی گئی ہے۔ افغانستان میں ٹارگیٹ کلنگ اور اشانتی کی گھٹنائیں حالیہ مہینوں میں میڈیا کرمیوں کے لیے اتنی ادھک ہو گئی ہیں کہ کچھ رپورٹرز کچھ سمے کے لیے یا ہمیشہ کے لیے افغانستان چھوڑ کر چلے گئے ہیں۔ افغانستان میں موجود میڈیا کرمی افغانستان کو یا کچھ سمے کے لیے یا ہمیشہ کے لیے چھوڑ کر جانا چاہ رہے ہیں۔ ورشوں سے افغانستان کو رکت رنجت 3 دیشوں میں سے ایک میڈیا کرمیوں کے لیے سمجھا جا رہا ہے۔ حالیہ 2 دشکوں کے دوران یعنی جب سے امریکہ نے افغانستان پر حملہ کیا ہے، 120 سے ادھک پترکار اس دیش میں مارے جا چکے ہیں اور نیائے کی مانگ کرنے والے ان پترکاروں کے پریجنوں کی مانگ کا بھی کوئی پرینام نہیں نکلا ہے۔ کابل سے IRIB کے لیے بہنام یزدانی کی رپورٹ۔
بھارت کے پردھان منتری نے اس دیش کے مچھواروں کی پرشنسا کرتے ہوئے کہا ہے کہ مچھوارے دیش کے لیے مہتوپورن بھومیکا نبھا رہے ہیں۔
بھارت کے پردھان منتری نریندر مودی نے آج من کی بات کے دوران کئی وشیش وشیوں پر بات کی اور لوگوں پر بل دیا کہ وہ ان کی طرف اپنا دھیان آدھارت کریں۔ من کی بات کرتے ہوئے انہوں نے کہا کہ مچھوارے ہمارے دیش کے لیے بہت اہم بھومیکا نبھا رہے ہیں، جبکہ انہوں نے کسان یوجنا پر بھی کئی ویکتوی دیے۔ انہوں نے یہ پریاس کیا کہ لوگوں کو پتہ چلے کہ موجودہ حکومت کسانوں کے تئیں کیا کر رہی ہے۔ انہوں نے بہت سارے ایسے وشیوں پر بات کی جو اس وقت دیش کے سامنے ہیں۔ انہوں نے اس اوسر پر کہا،
پورے مہینے ندیوں کے کنارے کلپواس کرنے جاتے ہیں، اس بار ہریدوار میں کمبھ بھی ہو رہا ہے۔ جل ہمارے لیے جیون بھی ہے، آستھا بھی ہے اور وکاس کی دھارا بھی ہے۔ پانی ایک طرح سے پارس سے بھی زیادہ مہتوپورن ہے۔ کہا جاتا ہے پارس کے اسپرش سے لوہا سونے میں پریورتت ہو جاتا ہے، ویسے ہی پانی کا اسپرش جیون کے لیے ضروری ہے، وکاس کے لیے ضروری ہے۔ ساتھیوں، ماگ مہینے کو جل سے جوڑنے کا سمبھوتہ ایک اور بھی کارن ہے۔ اس کے بعد سے ہی سردیاں ختم ہو جاتی ہیں اور گرمیوں کے دستک ہونے لگتی ہیں، اس لیے پانی کے سرکشن کے لیے ہمیں ابھی سے ہی پریاس۔
اس بیچ جموں کشمیر میں ہنسک گھٹناؤں کا کرم جاری ہے۔ اسی مہینے جو ایک آکرمن میں کرشن ڈابا کا مالک گائل ہوا تھا، وہ آج زخموں کی تاب نہ لا کر ہتات ہوا ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہماری سبھا کا انتم کاریکرم ہوگا آج کل، پر اس سے پہلے آپ سنیے ساپتاہک کاریکرم قرآن ایشوریہ چمتکار۔
Oh, कुरान ईश्वरीय चमत्कार।
श्रोताओं, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह इसरा की आयत नंबर 53 की तिलावत सुने।
وَقُلْ لِعِبَادِي يَقُولُوا الَّتِي هِيَ أَحْسَنُ إِنَّ الشَّيْطَانَ يَنزَغُ بَيْنَهُمْ إِنَّ الشَّيْطَانَ كَانَ لِلْإِنسَانِ عَدُوًّا مُبِينًا
اور ہے پیغمبر، میرے بندوں سے کہہ دیجئے کہ وہ بات کہیں جو اتم ہو، کیونکہ نشچت روپ سے شیطان ان کے بیچ برائی ڈالتا ہے، निसंदेह शैतान मनुष्य के लिए खुला हुआ शत्रु रहा है।
इससे पूर्व भी कई बार कहा जा चुका है कि इस्लाम धर्म की शिक्षाओं का एक भाग ईमान वालों के सामाजिक संबंधों को व्यवस्थित बनाने पर आधारित है, ताकि समाज के विभिन्न गुटों के साथ उनके व्यवहार की शैली शांति व सुरक्षा की स्थापना और झड़प और टकराव की समाप्ति का कारण बने।
बात करने की शैली सामाजिक संबंधों में बहुत महत्वपूर्ण भूमिका निभाती है। इसी कारण ईश्वर इस आयत में अपने पैगंबर से कहता है कि आपका दायित्व केवल ये नहीं है कि लोगों को उपासना और धार्मिक दायित्वों के निर्वाह का निमंत्रण दें, बल्कि आप मेरे ईमान वाले बंदों से कह दीजिए कि अच्छी बातें किया करें, ताकि शैतान उनकी बातों से गलत लाभ न उठा सके और समाज के सदस्यों के बीच द्वेष और बुराई उत्पन्न न कर सके।
कुरान मजीद में बात करने के संबंध में अनेक आयतें मौजूद हैं, जिनमें से कुछ में इस बात की ओर संकेत किया गया है कि किस प्रकार बात करनी चाहिए और कुछ में इस ओर संकेत किया गया है कि किस प्रकार की बात करनी चाहिए। चूंकि ईश्वर स्वयं सर्वोत्तम है, अतः वो चाहता है कि हम भी सबसे अच्छा कर्म और सबसे अच्छी बात करें।
इस आयत से हमने सीखा कि अच्छी बात प्रेम व मित्रता का मार्ग प्रशस्त करती है और बुरी बात शैतानी उकसावे का कारण बनती है।
जो कोई अपनी अनुचित बातों से समाज में शत्रुता व टकराव उत्पन्न करता है, वो शैतान का सहयोगी व सहभागी है।
आइए अब सूरह इसरा की आयत नंबर 54 की तिलावत सुने।
रब्बुकुम अअलमु बिकुम इन यशा यरहमकुम औ इन यशा युअज्जिबकुम वमा अरसलनाका अलैहिम वकीला।
तुम्हारा पालनहार तुम्हारे बारे में अधिक जानने वाला है, यदि वो चाहे तो तुम पर दया करे और यदि चाहे तो तुम्हें दंडित करे, और हमने आपको लोगों का उत्तरदायी बनाकर नहीं भेजा है।
दूसरों के साथ बुरी बात करने और कड़ाई के साथ बात करने का एक कारण स्वयं को श्रेष्ठ और दूसरों को तुच्छ समझना है। इस अनुचित व्यवहार का कारण ज्ञान अथवा धर्म संबंधी अहम व घमंड हो सकता है। ये सोच कि चूंकि मैं मोमिन हूं, अतः मुझे अवश्य ही स्वर्ग में जाना है, और दूसरा पक्ष चूंकि काफिर है, अतः अवश्य ही नरक में जाएगा, मनुष्य के भीतर झूठा अहम व घमंड उत्पन्न कर देती है। और इस गलत विचार के चलते मनुष्य स्वयं को ये अधिकार देता है कि वो दूसरों के साथ जिस प्रकार का भी चाहे व्यवहार करे, और यदि आवश्यकता हो तो उन्हें बुरा भला कहे।
यह कहती है कि कौन ईश्वर की दया और कौन उसके दंड का पात्र बनेगा, ये बात ईश्वर से संबंधित है, जो लोगों के मन और हृदय तक की बातों से अवगत है। किसी को भी ये अधिकार नहीं है कि वो दूसरों के व्यक्तित्व के बारे में ये सोचे कि चूंकि वो नरक में जाएगा, अतः उसके साथ किसी भी प्रकार का व्यवहार किया जा सकता है, अर्थात उसका अपमान किया जा सकता है या उस पर कोई भी आरोप लगाया जा सकता है।
न केवल ये कि साधारण लोग, बल्कि पैगंबर भी लोगों के प्रति उत्तरदायी नहीं है कि उन्हें ईमान लाने के लिए विवश करें या कुफर के अपराध में काफिरों की हत्या कर दें। ईश्वर ने सभी मनुष्यों को ये अधिकार दिया है कि वे कुफर एवं ईमान के बीच किसी एक का चयन करें। अलबत्ता ईश्वर ने कुफर व ईमान अंजाम भी निर्धारित करके लोगों को बता दिया है।
इस आय से हमने सीखा कि हमें अपने ईमान पर घमंड करके स्वयं को श्रेष्ठ नहीं समझना चाहिए, क्योंकि किसी को भी न तो अपने और न ही दूसरों के भविष्य का ज्ञान है।
धर्म के प्रचारक को स्वयं को लोगों का उत्तरदायी और अभिभावक नहीं समझना चाहिए, बल्कि उसे ये जान लेना चाहिए कि पैगंबरों तक कोई अधिकार नहीं था कि वे लोगों को ईमान लाने के लिए विवश करें।
आइए अब सूरह इसरा की आयत नंबर 55 की तिलावत सुने।
وربك أعلم بمن في السماوات والأرض ولقد فضلنا بعض النبيين على بعض وآتينا داود زبورا।
اور جو کچھ آکاشوں اور دھرتی میں ہے اس سے تمہارا پالنہار ادھک اوگت ہے، اور نشچت روپ سے ہم نے کچھ پیغمبروں کو کچھ انیہ پر پراتھمکتا دی، اور ہم نے داوود کو آسمانی کتاب زبور پردان کی۔
پچھلی آیت میں منشیہ کے من میں اور اس کے باہر موجود باتوں سے ایشور کے اوگت ہونے کی اور سنکیت کیا گیا تھا۔ یہ آیت دھرتی اور آکاشوں میں موجود سرشٹی کی سبھی وستوؤں کے سمبندھ میں ایشور کے گیان کی اور سنکیت کرتی ہے، اور آگے چل کر ایشوری ابھیان کے پرچار و پرسار کے دائتو میں پیغمبروں کے بیچ پائے جانے والے انتر کا الیکھ کرتی ہے۔ کچھ پیغمبروں کو ایشوری کتاب پردان کی گئی تھی، جبکہ کچھ کا دائتو کیول ایشوری کتابوں تتھا ان کی شکشاؤں کی ویاکھیا اور لوگوں کے بیچ ان کا پرچار کرنا تھا۔
کچھ پیغمبر کسی وشیش جاتی اور قبیلے تک سیمت تھے، کچھ انیہ کا دائتو تھا کہ دھرتی کے ایک ویاپک کشیتر کے لوگوں کا مارگ درشن کریں، جیسا کہ قرآن مجید کی دوسری آیتوں میں کچھ پیغمبروں کو اول العزم ارتھات بڑے پیغمبر کہا گیا ہے، جن میں حضرت ابراہیم اور حضرت نوح علیہ السلام سب سے مہتوپورن ہیں۔
اس آیت سے ہم نے سیکھا کہ ایشور سرشتی کی چھوٹی سے چھوٹی اور بڑی سے بڑی ہر وستو سے پورن روپ سے اوگت ہے۔
اپنے مہتو اور دائتو کے انوسار پیغمبروں کے بیچ بھی وبھن شرینیاں پائی جاتی ہیں، اور سیدھانتک روپ سے جس پرکار سے سرشٹی میں پائے جانے والے انتر سارتھک ایوم ادیشی پورن ہیں، اسی پرکار سے دھرم کے نیموں کے سنکلن میں بھی انتر پائے جاتے ہیں جو سب کے سب ایشور کے گیان و اس کی تتو درشتا پر آدھارت ہیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کل
دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ آج کے کارکرم میں ہم راجنیتی میں سائبر سپیس کے ادے کے وشے پر چرچا کریں گے۔ مریم مہردادی اور اختر عباس کا سلام سویکار کیجیے۔
شروعات میں میڈیا کا کام بہت ہی سرل طریقے سے خبروں کو پہنچانا تھا، لیکن آج سوچنا راج مارگوں کی استھاپنا سے میڈیا نے جیون کے نئے ارتھوں کا نرمان کیا اور جیون کو بدل کر رکھ دیا۔ سنچار اور سوچنا پرودیوگکی کا یہ وکاس دنیا میں راجنیتک اور آرتھک شکتی کے شیتر میں مہان پریورتنوں کا سروت بن گیا ہے۔ دوستو، اس کارکرم میں ہم امریکی راشٹرپتی چناؤ کے دوران سوشل سائٹس کی بھومکا پر ایک نظر ڈالیں گے۔
سوچنا راج مارگوں کے وستار اور دنیا میں کمپیوٹر سویدھاؤں کے اپیوگ سے نئی سنچار پرودیوگکیوں کا راجنیتک کاریکرتاؤں کے ویوہار پر مہتوپورن پربھاؤ پڑا ہے۔ اس پربھاؤ کی ہم ساماجک آرتھک اور سانسکرتک شیتر میں سمیکشا کر سکتے ہیں۔ سائبر سپیس، کیونکہ ورلڈ وائڈ ویب کی تکنیک کا اتپاد ہے، اپنے آپ میں آکرشک اور مہتوپورن ہے۔ اس کی مہتوپورن وشیشتاؤں میں سے راجنیتی اور سرکاروں اور راشٹروں کے بیچ سنچار کے کشیتر میں بدلاؤ کی اور سنکیت کیا جا سکتا ہے۔ اب یہاں پر سوال یہ پیدا ہوتا ہے کہ سائبر سپیس کسے کہتے ہیں؟
سائبر سپیس ایک انوائرمنٹ پرووائڈ کرتی ہے جس میں دنیا کے کسی بھی حصے میں بیٹھے لوگ ایک دوسرے کے ساتھ کنیکٹ ہو سکتے ہیں۔ تھرو سوشل نیٹ ورکنگ سائٹس، تھرو ای میل سسٹمز، اور ایک پبلک پلیس ہے سائبر اسپیس. یہاں پہ لوگ اپنے آئیڈیاز شیئر کرتے ہیں، انفارمیشن شیئر کرتے ہیں، سوشل سپورٹ پرووائڈ کرتے ہیں اور بزنس کنڈکٹ کرتے ہیں. سائبر اسپیس میں فزیکل کنیکشن کی ضرورت نہیں ہے. اس میں جو ساری کمیونیکیشن ہے وہ آن لائن ہوتی ہے، تھرو چیٹ رومز، ای میل، فیس بک، سوشل نیٹ ورکنگ سائٹس کے تھرو.
یہ تھی سائبر اسپیس کی وشیشجھ ایم آر خان.
انٹرنیٹ کے ویشویکرن نے نئی اودھارناؤں کو پریبھاشت کیا ہے. یہ سیاست کو نیا درشٹیکون دینے کا کارن بنا ہے. سماج شاستری اور سدھانتکار مینول کیسٹلیس کے انوسار سنچار سماج کے بنیادی ڈھانچے کے روپ میں انٹرنیٹ کی استھتی بہت مہتوپورن ہے، اس لیے کہ انٹرنیٹ سنچار سماج کی چوطرفہ مضبوطی کا کارن بنا ہے. انٹرنیٹ وکیندریکرن، سامگری کی وویدھتا، سمے اور استھان کے مہتو کو کم کرنے آدی کا کارن بنا ہے. اس کے علاوہ سائبر اسپیس ایک دوسرے جیون کے روپ میں کافی آکرشن رکھتا ہے، جس میں ہر دن نئے لوگ سوشل سائٹس سے جڑتے ہیں. اسی کے ساتھ سرکاریں بھی اپنے گھریلو اور ودیشی ادیشوں کو آگے لے جانے کے لیے سائبر اسپیس میں دلچسپی رکھتی ہیں.
سوشل میڈیا شبد پہلی بار 1954 میں جان برنز دوارا گڑا گیا تھا، اور اس کے بعد یہ انوسندھان اور ادھیان کا ایک پرمکھ وشے بن گیا ہے. پارمپرک ساماجک نیٹورک میں ساماجک سنستھانوں کا ایک سموہ ہوتا ہے جس میں لوگ اور سنگٹھن شامل ہوتے ہیں جو ایک دوسرے سے جڑے ہوتے ہیں اور سنیکت مولیوں کو ساجھا کرنے کے لیے بات چیت کرتے ہیں. سوشل میڈیا پر اپنی پہچان بنانے اور اپنی آئیڈینٹی کے بارے میں ایک پشچمی وشیشک کا کہنا ہے کہ
آئیڈینٹی ان سائبر اسپیس ایوری ون از این آئیڈینٹی، یو ہیو این آئیڈینٹی، یو میک اٹ، یو کریئیٹ اٹ ان این انٹر پلے ان این آن لائن گروپ آف پیپل ود ان اسمال گروپ انوائرمنٹ. یو ایکسپریس یور آئیڈینٹی بائی What you say.
पारंपरिक सामाजिक नेटवर्क में दोस्ती और विभिन्न प्रकार के रिश्तों पर ध्यान केंद्रित किया जाता है, लेकिन आज सोशल साइट्स की सेवाएं ज्यादातर वर्चुअल और ऑनलाइन संबंधों पर ध्यान केंद्रित करती हैं. सोशल नेटवर्क अब उन करोड़ों इंटरनेट यूजर्स के लिए एक सभा स्थल है जो सीमाओं, भाषा, लिंग या संस्कृति की परवाह किए बिना सूचना का आदान प्रदान करते हैं. واستو میں سوشل نیٹورک سائٹس ساماجک انٹریکشن کو بڑھاوا دینے اور اسے مضبوطی پردان کرنے کے لیے ڈیزائن کی گئی ہیں.
2016 کے امریکی راشٹرپتی چناؤ اور اس کے پریناموں میں سوشل میڈیا کی پرمکھ بھومیکا کو دیکھتے ہوئے ان کمپنیوں پر کئی لوگوں کی نظر گئی. امریکہ کے راشٹرپتی چناؤ کے تین چرنوں کی سمیکشا سے پتہ چلتا ہے کہ فیس بک، ٹویٹر اور انیہ سوشل سائٹس نے ان میں مہتوپورن بھومیکا نبھائی ہے. فیس بک کے آدھیکارک بیانوں کے انوسار 21ویں صدی میں کمپنی نے ایک مہتوپورن نویش کے ذریعے امریکی چناؤں کے دوران اپنے سوشل میڈیا نیٹورک کو ویوستھت کرنے کے لیے کئی طرح کی گتیویدھیوں کو انجام دیا. اس کمپنی نے ہزاروں ورکرز کے ساتھ دنیا بھر میں 200 سے ادھک چناؤں کے ڈیٹا کی سمیکشا کر کے پریاس کیا کہ امریکی راشٹرپتی چناؤ میں بہترین سرکشا پردان کرے.
۲۰۱۶ کے چناؤ میں ڈونلڈ ٹرمپ کی جیت نے چناوی انجینئرنگ میں فیس بک کے مہتو پر کافی لوگوں کا دھیان کیندرت کیا، اس لیے کہ فیس بک نے افواہوں، فیک نیوز اور غلط سوچناؤں کا کاروبار کر کے ٹرمپ کی جیت میں اہم بھومیکا ادا کی تھی. ٹرمپ میڈیا کے مہتو کو سمجھتے تھے اور اس کے ساتھ کام کر چکے تھے. وہ میڈیا کی خامیوں سے واقف تھے اور سوشل میڈیا کے دیوانے تھے، जो उनके विचारों को लोगों तक पहुंचाने का माध्यम था। जो पत्रकार या मीडिया आउटलेट उन्हें चुनौती देता था वो उससे नफरत करते थे। ट्रंप उसकी छवि खराब करने का भरपूर प्रयास करते थे।
हेलो ट्रैवर्स सिटी, हेलो मिशिगन। लास्ट नाइट ट्रंप सेड ही वाज गोइंग टू फायर डॉक्टर फाउची। इजंट दैट वंडरफुल? आई गॉट अ बेटर आइडिया। Elect me and I'm going to hire Dr. Fauci. And we're going to fire Donald Trump.
इस तरह से उन्होंने समाज को दो भागों में बांट दिया था। फूट डालकर शासन कर रहे थे। उन्होंने प्रचार के लिए टीवी या पारंपरिक मीडिया पर भरोसा नहीं किया बल्कि सोशल नेटवर्क पर भारी निवेश किया और वो अपनी बातों को सीधे लोगों तक पहुंचाते थे। उनकी नजर में टीवी पर एड देने से ये काफी सस्ता सौदा था।
दोस्तों, लेकिन 2020 के चुनाव में स्थिति पूरी तरह से बदल गई। फेसबुक ने अस्थायी रूप से राजनीतिक विज्ञापनों को रोक दिया और इसके लिए अमरीकी राष्ट्रपति चुनाव में गलत सूचनाओं पर रोक को कारण बताया। हालांकि कई लोगों ने इसे एक पक्षपात करने वाला कदम करार दिया। मीडिया के विशेषज्ञों का कहना है कि ये प्रतिबंध कोई समस्या नहीं है बल्कि समस्या ये है कि फेसबुक अक्सर मौकों पर पारदर्शिता नहीं अपनाता है।
आलोचकों का मानना है कि न्यूज फीड का अल्गोरिज्म इस तरह से डिजाइन किया गया है कि लोग अपना ज्यादा समय इस पर बिताएं। फेसबुक अफवाहों और फेक न्यूज को उसी तरह से प्रकाशित करता है जिस तरह से विश्व के भरोसेमंद मीडिया की खबरों को। इस तरह से लोगों के लिए सही और गलत खबरों की पहचान करना मुश्किल हो जाता है। हालांकि फेसबुक के लिए फेक न्यूज का पता लगाना एक आसान काम है लेकिन ऐसा करना आर्थिक लिहाज से सही नहीं है, इसलिए फेसबुक नेटवर्क ऐसा करने से परहेज कर रहा है। पूरी दुनिया में फेसबुक की नीतियों की आलोचना हो रही है और इस प्लेटफॉर्म पर हेट स्पीच और सांप्रदायिकता फैलाने का भी आरोप लगता रहा है। भारत के प्रसिद्ध टीकाकार रवीश कुमार फेसबुक की पोल खोलते हुए कहते हैं,
फेसबुक और व्हाट्सएप और अन्य सोशल मीडिया के जरिए फेक न्यूज और हिंसक रूप से भड़काऊ बातों का प्रसार हो ही रहा है। यह एक तथ्य है, गप नहीं है। आए दिन आपके व्हाट्सएप के इनबॉक्स में भद्दी गालियां, झूठे दावे वाले पोस्ट, एक समुदाय के खिलाफ ऐसी ऐसी बातें जिससे आप भड़क जाएं, ऐसी चीजें आती रहती हैं। कई लोगों को पता है जो ऐसे पोस्ट को सही मानते हैं, राय बनाते हैं और आगे फॉरवर्ड कर देते हैं। 2020 में इसे अलग से बताने की जरूरत नहीं होनी चाहिए। हाँ, ये बताने की अब भी जरूरत है कि बहुत से लोगों को पता ही ना चल सकेगा कि उनकी सोच झूठ और हिंसक बातों से बदली जा चुकी है। वॉल स्ट्रीट जर्नल ने बड़ा काम यह किया है कि फेसबुक से आधिकारिक बयान लिया है कि भारत में फेसबुक की अधिकारी ऐसे पोस्ट को हटाने से मना करती हैं जो बीजेपी के नेताओं और समर्थकों के होते हैं, जिनमें दूसरे समुदाय के प्रति हिंसा या नफरत फैलाई जाती है।
मैं आप सबके बिहाफ पे ये बात कह रहा हूँ, ट्रंप के जाने तक तो हम शांति से जा रहे हैं, लेकिन उसके बाद हम आपकी भी नहीं सुनेंगे अगर रास्ते खाली नहीं हुए तो।
We didn't take a broad enough view of our responsibility, and that was a big mistake, and it was my mistake, and I'm sorry. I started Facebook, I run it, and I'm responsible for what happens here. So now we have to go through all of our relationship with people and make sure that we're taking a broad enough view of our responsibility. It's not enough to just connect people. We have to make sure that those connections are positive. It's not enough to just give people a voice. We need to make sure that people aren't using it to harm other people or to spread misinformation. And it's not enough to just give people control over their information. We need to make sure that the developers they share it with protect their information too.
न्यूयॉर्क टाइम्स में लिखने वाली मीडिया समाजशास्त्री ज़ैनब तुफेकची का कहना है, फेसबुक के पास अफवाहें और फेक न्यूज हैं, लेकिन वो उन पर शोध के लिए स्वाधीन शोधकर्ताओं को अनुमति नहीं देता है। ये ऐसा ही है कि सिगरेट बनाने वाली कंपनियां सिगरेट की बलि चढ़ने वालों के चिकित्सा रिकॉर्ड तक पहुंच पर प्रतिबंध लगा दें ताकि अपने व्यापार से भरपूर लाभ उठाते रहें। द वीकली से बात करते हुए ज़ैनब तुफेकची कहती हैं,
Now, from the beginning, the problem here and the reason we keep having Facebook apologize again and again for basically the same act is that they have a business model which depends on collecting an enormous amount of data on people, profiling them based on this extensive data. And by this data, I don't mean just the stuff you do on Facebook. It's also stuff that they purchase data from data brokers. They collect people's browsing behavior. When you're surfing the web, they have tracking pixels. So even if you're not on a Facebook, you know, page, it's tracking you. They create shadow profiles of non-users. So even if you've never been on Facebook.
2016 में Facebook ने ट्रंप को 25 करोड़ डॉलर का चंदा जुटाने में मदद की। डिजिटल अभियान के ट्रंप के निदेशक ब्रैड पर्सकल का कहना है कि उस दान का 9 करोड़ डॉलर ऑनलाइन विज्ञापनों पर खर्च किया गया था जिसमें एक बड़ा हिस्सा फेसबुक की पॉकेट में गया था।
तो दोस्तों कार्यक्रम का समय समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा, क्षमा कीजिएगा, ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रयास आपको कैसा लगा इस बारे में आप अपने विचार हमें भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। हमारी वेबसाइट है parstoday.com/hi। इसी के साथ हम आपसे अनुमति चाहते हैं। खुदा हाफिज। Thank you.